नमस्कार। मानवाधिकार शिक्षा रेडियो कार्यक्रमबाट म सम्झना श्रेष्ठ
र म ज्योति न्यौपाने।
यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्चेक बागमती प्रदेश कार्यालय र शक्ति एफएम 103.4 मेगाहर्जले संयुक्त रूपमा तयार पारेको हो।
यो कार्यक्रम हरेक बिहिबार बेलुका 8:30 बजेदेखि 8:45 बजेसम्म शक्ति एफएम 103.4 मेगाहर्जबाट प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.inseconline.org र www.shaktikhabar.com लगन गरी चाहेको बेला सुन्न सक्नुहुन्छ।
यो साताको कार्यक्रममा हामीले कोरोना रोकथाम तथा न्यूनीकरणका लागि स्थानीय तहको प्रयासलाई समेटेर तयार पारेका छौँ।
आजको कार्यक्रममा सिङ्गो रामेछापको कोभिडको अवस्था र मन्थली नगरपालिका कोभिड विरुद्ध कसरी अगाडि बढिरहेको छ भन्ने विषयमा नगर प्रमुख रमेश बस्नेतसँग गरिएको कुराकानी।
कोभिड लागेको बिरामी नबोक्ने भन्ने, ज्वरो आउन बित्तिकै कोभिड लागेको भन्ने बुझ्ने।
सिन्धुली जिल्लामा कोभिडको पछिल्लो अवस्था र न्यायिक समितिको भूमिका लगायत विषयमा नगरपालिकाका उप प्रमुख मन्जु देवकोटासँगको संवाद,
मौखिक छलफल गरेर निराकरण गरेका छौँ, केस दर्ता गरेका छैनौँ
र केही समाचारहरू प्रस्तुत गर्नेछौँ।
कुनै पनि बहानामा महिलामाथि हुने वा गरिने हिंसा अपराध हो।
महिलामाथि विभिन्न नाममा हुने हिंसा विरुद्ध खबरदारी गरौँ।
महिलामाथि भएका हिंसा विरुद्ध आवाज उठाउँ।
नागरिक सचेतनाका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्से।
कार्यक्रम सुरु गरौँ कोरोना भाइरसको पछिल्लो तथ्याङ्कबाट। आज पनि कोरोना संक्रमण पुष्टि हुने भन्दा निको हुनेको संख्या धेरै रहेको छ। पछिल्लो 24 घण्टामा 6,939 जना संक्रमित थपिँदा 7,226 जना निको भएका छन्। आज निको हुने 7,226 जना सँगै अहिलेसम्म संक्रमण मुक्त हुनेको संख्या 4,18,829 पुगेको छ। अहिलेसम्म संक्रमण पुष्टि हुनेको कुल संख्या 5,42,256 पुगेको छ। यसै गरी थप 106 जनाको ज्यान गएको विवरण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ। यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या 6,951 पुगेको छ। अहिले नेपालमा 1,16,476 जना सक्रिय संक्रमित छन्।
बागमती प्रदेशका 7 अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको लागि टेन्डर आह्वान भएको छ। रामेछाप, धादिङ, ललितपुर, काभ्रे र सिन्धुपाल्चोक जिल्ला अस्पताल, काठमाडौँको टोखा अस्पताल र चितवनको रत्ननगर अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको लागि सामाजिक विकास मन्त्रालयले टेन्डर आह्वान गरेको हो। करिब 8,50,00,000 रुपियाँ लागतमा 7 अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको लागि बोलपत्र आह्वान गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश मार्फतका 13 मध्ये 6 अस्पतालमा यसअघि नै प्लान्ट सञ्चालनमा रहेका छन्। कोभिडको यो महामारीले न्यूनीकरण गर्न स्थानीय तहको भूमिका अझ ज्यादा हुने गर्दछ। नागरिकलाई दिनुपर्ने सेवा सुविधामा स्थानीय तहको भूमिका, अहिले गरिरहेको प्रयास लगायतका विषयमा रामेछाप जिल्ला मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेतसँग हामीले कुराकानी गरेका छौँ। सुनौ उहाँसँग गरिएको यो कुराकानी।
हजुर, अहिले हामीसँग लगभग 500 जना मान्छेहरूको हामीले गरेका छौँ। लगभग 400-500 मन्थली नगरपालिकाभित्र पोजिटिभ आएको छ र त्यसमध्ये धेरै मान्छेहरू निको हुने चरणमा हुनुहुन्छ। प्रत्येक अहिले अघिल्लो हप्तादेखि हामीले बुधबार पिसिआर टेस्ट गर्छौँ, टुलिखेलमा चाहिँ नि पिसिआर गर्छौँ। पहिला चाहिँ 80-90% रेकर्ड थियो भने अहिले चाहिँ अलिकति 50% झरेको छ। हजुर, यस हिसाबले हामीहरू अहिले होम क्वारेन्टाइनमा राखेका छौँ र अलि ज्वरो चापेका मानिसहरूलाई हामी होम क्वारेन्टाइनबाट हस्पिटल, प्राथमिक स्वास्थ्य केन्द्र छ हामीसँग, त्यहाँ उपचार गर्छौँ। कामाकोशी हस्पिटल छ, त्यहाँ उपचार गर्छौँ। त्यहाँबाट भएन भने हामी जिल्ला अस्पताल लान्छौँ। कामाकोशीमा भर्खरै नेपाली कङ्ग्रेसका नेता कान्छा रानीबाट 3 आइसियु बेड बनाइएको छ। चिसा हाम्रो चिसापानी प्राथमिक चिसापानी स्वास्थ्य केन्द्रमा हामीले 3 अक्सिजन सहितको बेड स्थापना गरेका छौँ। मुगिटार 7 वडामा पनि हामीले त्यो किसिमको व्यवस्थापन गरेका छौँ। प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन सहित हामी 18 सिटको आइसोलेसन बेड स्थापना गरेर सबै 23 स्वास्थ्य चौकीहरू मार्फत हामी मन्थली नगरपालिकाको स्वास्थ्य क्षेत्रलाई सुदृढ गरिरहेका छौँ।
घरमै आइसोलेसनमा बस्दाखेरि के कस्ता सेवा सुविधा पुर्याउँदै आएको छ
नगरपालिका? हामीहरू हरेकलाई फोन कनेक्सनमा गर्छौँ। स्वास्थ्य कर्मीहरूको एउटा सिआइसीटी टिम बनाएका छौँ। तिनीहरूले आफ्ना ठाउँहरू एरियाहरूमा बजेर आएका मानिसहरू कस्तो अवस्थामा हुनुहुन्छ, पोलिटिकका मान्छेहरू कसरी बसिराख्नु भएको छ, के छ, त्यो सबै चिजहरू हामी कन्ट्याक्ट ट्रेसिङ मार्फत उहाँहरूका सबै समस्याहरू सुन्छौँ। र अप्ठ्यारो एम्बुलेन्स हामीसँग अलरेडी छ, कोभिडको बोक्ने नै एम्बुलेन्स बनाएका छौँ नगरपालिकाको, त्यस हिसाबले हामी उहाँहरूसँग छौँ। र अहिलेसम्म मन्थली नगरपालिकाभित्र 3 मान्छेहरूको मृत्यु भएको छ, त्यसमध्ये 2 हाम्रो अन्य पालिकाको हुनुहुन्छ भने 1 मन्थली नगरपालिकाको व्यक्ति हुनुहुन्छ। त्यस हिसाबले अहिले धेरै उहाँहरू रिलिफ हुनुहुन्छ। हामीले अत्यावश्यकीय औषधिहरू अक्सिजन सिलिन्डरहरू गरेका छौँ र कहीँ पनि हामी ज्वरो आएको बिरामीलाई तुरन्त एम्बुलेन्स मार्फत उठाएर लिएर आएर उपचार गर्छौँ।
अब यो कोरोनाको चेक जाँचलाई चाहिँ कसरी प्राथमिकता दिएको छ सर नगरपालिकामा?
हामीले कन्ट्याक्ट ट्रेसिङलाई ज्यादा, पहिला जो मानिसहरूलाई भएको थियो उहाँहरूको सम्पर्कमा रहनु भएको ज्वरो आएको मानिसहरूलाई पहिला हामीले त्यसको चाहिँ पिसिआर टेस्ट गराउँछौँ र तुरन्त गर्नुपर्नेहरूलाई हामी एन्टिजेन टेस्ट पनि गर्छौँ, त्यो चाहिँ तुरन्त गर्छौँ हामी, कसैलाई अप्ठ्यारो परिहाल्यो भने।
केही समय अगाडि चाहिँ सामाजिक सञ्जालमा एम्बुलेन्स अभाव भएको सङ्केत दिने खालका केही स्टाटसहरू पनि सेयर भएको थिए। मन्थली नगरपालिका र सिङ्गो रामेछाप जिल्लामा एम्बुलेन्सको अवस्था कस्तो छ?
हजुर, अहिले रामेछाप जिल्लाभरि 23 एम्बुलेन्सहरू निरन्तर सर्भिसमा छन्। अब यो प्राइभेट एम्बुलेन्स भनेको क्लबहरू यहाँ वहाँ व्यक्तिहरूले चलाएको एम्बुलेन्सहरू हतपत उपलब्ध नहुने समस्याहरू चाहिँ देखिएको थियो। त्यसमा हामीले जिसिसिएमसीको मिटिङ बसेर सबै एम्बुलेन्सहरूलाई चाहिँ नि कहाँ हिँडेको छ भन्ने कुराहरूको जिल्ला प्रशासन कार्यालयमा जानकारी दिएर मात्र हिँड्ने व्यवस्थाहरू गरेका छौँ। मन्थली नगरपालिकाको आफ्नो एम्बुलेन्स चाहिँ हामी कोभिड बोक्छौँ, हामी जहाँसुकै पनि हामीले उपलब्ध भएसम्म यहाँदेखि काठमाडौँ पुर्याउने, रामेछाप पुर्याउने, गाउँ पुर्याउने सबै कामहरू हामी गरिराखेकै छौँ। क्लबहरू मार्फत विभिन्न ऊ मार्फत चलाएका एम्बुलेन्सहरू चाहिँ अलिकति छाडा भएको देखिएको छ। किनभने अब समस्या चाहिँ के भने, कोभिड लागेको बिरामी नबोक्ने भन्ने, ज्वरो आउन बित्तिकै कोभिड लागेको भन्ने बुझ्ने, यो कारणले गर्दाखेरि अलिकति अप्ठ्यारो चाहिँ परेको छ होइन। अब कोभिड पोजिटिभै भएकालाई त मन्थली नगरपालिकाकोले बोक्छ नै होइन, त्यो समस्याहरू छ, त्यसलाई हामीले हल गर्ने प्रयत्न गरिरहेका छौँ। हजुर,
कोभिडका बिरामीहरूलाई चाहिँ के छ, नगरपालिकाले सञ्चालन गरेका एम्बुलेन्सहरूले शुल्क लिन्छ अथवा निशुल्क सेवा दिइरहेछ?
हामी नगरपालिका मन्थली नगरपालिकाको लागि चाहिँ शुल्क लिँदैनौँ। उहाँहरूलाई हस्पिटल पठाउँदा, काठमाडौँ पठाउँदा हामी लिँदैनौँ। अन्य पालिकाहरूमा हामी चाहिँ जाँदाखेरि हामीले नियम अनुसारको भाडा चाहिँ लिन्छौँ।
हजुर, नगरपालिकाले यो कोरोना रोकथाम तथा नियन्त्रण सावधानीका उपाय अप्नाउनका लागि के कस्ता त्यस्ता मापदण्ड बनाएको छ अहिले?
हजुर, सबभन्दा पहिलो कुरो त हामीले जनचेतनालाई अभिवृद्धि गर्ने र मानिसहरूलाई एक ठाउँबाट अर्को ठाउँमा आवत जावत नगर्नुहोस्, होम क्वारेन्टाइनमा बस्नुहोस्, केही अप्ठ्यारो पर्यो भने नगरपालिकाका विभिन्न व्यक्तिहरूको हामीले नम्बरहरू दिएका छौँ, उहाँहरूलाई जानकारी गराउनुहोस्। वडा सिजिओहरूलाई, वडा समितिहरूलाई, सामाजिक कार्यकर्ताहरूलाई पनि हामीले त्यही किसिमको अभियान चलाएका छौँ। अब बस्न घरमा बस्न नसक्नेहरू अथवा पोजिटिभ निस्केर आफ्नो घरमा बस्न नसक्नेहरूलाई त्यसको निमित्त हामीले हाम्रो आइसोलेसन कक्षमा पनि ल्याउँछौँ होइन। कसैलाई अप्ठ्यारो पऱ्यो भने उहाँहरूलाई हामी एक ठाउँबाट जस्तो हस्पिटलले रिफर गरेका ठाउँहरूमा लैजान्छौँ, अप्ठ्यारो परेको ठाउँमा गर्छौँ। र भर्खर हिजो मात्र एउटा निर्णय भएको छ, कोही पनि पोजिटिभ भएका मान्छेहरूलाई औषधि निशुल्क दिने भन्ने कुराहरू निर्णय भएको छ।
त्यो चाहिँ नगरपालिका आफैले खर्च बेहोर्छ?
हजुर, सबै बेहोर्छ। हजुर,
कुराकानी सँगै कार्यक्रममा अब प्रस्तुत छ कोरोना भाइरस सम्बन्धी सचेतनामूलक गीत।
हे साबुन लगाई हात धौ, सेनिटाइजर लगाई, साबुन लगाऊ हात धौ, सेनिटाइजर लगाई, सचेत बनौ हामी सबै कोरोनालाई भगाई, सचेत बनौ हामी सबै कोरोनालाई भगाई, कोरोनाको सन्देश फैलाऊ सहरदेखि गाउँ, कोरोनाको सन्देश फैलाऊ सहरदेखि गाउँ, ज्वरो धेरै बढ्दै गए सुन हजुर स्वास्थ्य चौकी जाऊ, ज्वरो धेरै बढ्दै गए सुन हजुर स्वास्थ्य चौकी जाऊ।
अहिले कोरोनाबाट धेरै मानिस संक्रमित भएका छन्। स्थानीय तहको भूमिका सबभन्दा धेरै देखिन्छ। कोरोना संक्रमणको अहिलेको अवस्था र न्यायिक समितिको भूमिकाका विषयमा सिन्धुलीको कमलामाई नगरपालिकाका उपाध्यक्ष मञ्चु देवकोटासँगको संवाद अबको प्रस्तुतिमा।
न्यायिक समितिमा अब दर्तै गर्न चाहिँ त्यसरी आएको अवस्था छैन। अहिले यो जुन चैतको भनौँ न चाहिँ गत वर्ष एघारबाटै भयो, यो चैतकै चैतबाटै सुरु भयो यो दोस्रो वर्ष पनि। अब यो बिचमा चाहिँ त्यस्तो दर्तै भएर त्यस्तो केसहरू चाहिँ आएको छैन। तर यो गाउँघरमा झैझगडा हुने, वाद विवाद हुने अब विभिन्न कुरा छन् यहाँ। अब परिवार ठुलो छ, खाना छैन, लकडाउन धेरै भयो, कतिपय यहाँ चाहिँ अब गरिब निमुखा र त्यस्ता खालका चाहिँ मजदुर गरेर खाने पनि व्यक्तिहरू यो कमलामाई नगरवासी धेरै हुनुहुन्छ। यो कारणले पनि विभिन्न कुराले झैझगडा चाहिँ हुन्छन् होइन। अब ती झैझगडाहरू समाधान गर्नको लागि हामीले जुन ठाउँबाट अब टेलिफोनबाट विशेष गरी अब यो भर्चुअल पनि हामीले व्यवस्था गरेका छौँ। अब हामी बोर्ड मिटिङ लगाएको विभिन्न समितिका बैठकहरू भर्चुअल माध्यम पनि गरेका छौँ र कतिपय ठाउँमा चाहिँ हाम्रो अब नगरपालिका, वडा, ओसिएमसी होइन, जिल्ला प्रहरी कार्यालय, सिडिओ कार्यालय लगायत अब यो न्यायको क्षेत्रमा हेर्ने स्थानहरूमा चाहिँ हामीले यो कहाँ कहाँ कस्तो खालको घटना छ र के समस्या आएको छ भन्ने विषयलाई हामीले यो टेलिफोनद्वारा अहिले यो सञ्चारलाई नै बढी प्रयोग गरेको अवस्था छ। र त्यस्तो साह्रै जघन्य अपराधका कुराहरू चाहिँ आएका छैनन् र समाजका साना मसिना साना प्रकृतिका केसहरू चाहिँ आउँछन्। त्यसलाई हामीले अब सकेसम्म गाउँमै यो कोभिडको कारणले अब जहाँ विवाद हुन्छ, जहाँ समाजले गर्न सक्दैन त्यो ठाउँमा अब न्यायिक समिति पुग्छ। सकेसम्म वडा अध्यक्षज्यूहरूले सदस्यज्यूहरूले अहिले टोल बस्तीका केसहरू चाहिँ साना मसिना कुराहरूलाई भिडभाड नगर्ने र आएका कुराहरूलाई उहाँहरूले समाधान गर्नुभएको छ। वडा मेलमिलापकर्ता पनि हुनुहुन्छ, उहाँहरूले पनि कुरालाई समाधान गर्नुभएको छ र केही केही त्यस्ता खालका जटिल रूपमा आएका कुराहरूलाई पनि हामीले भौतिक दूरी कायम गरेर अब न्यायिक समितिमा पनि अब त्यो इजलासकै रूपमा चाहिँ हामी बस्दैनौँ, बन्द गरेका छौँ, तर व्यावहारिक छलफल गरेका छौँ। मलाई लाग्छ अहिले कोभिडको भित्रमा दुई तिनवटा केसहरू मात्र हामीले न्यायिक समितिमा बसेर छलफल गऱ्यौँ, मौखिक छलफल गरेर निराकरण गरेका छौँ, केस दर्ता गरेका छैनौँ। र गाउँघरमा त हामी दिनै पिछे हामी चाहिँ दिनमा तिनवटा चारवटा दुईवटा तिनवटा केसहरूमा चाहिँ व्यावहारिक छलफलमा लाएर त्यसलाई चाहिँ निर्णय निचोड इलाका प्रहरी कार्यालयसम्म पुगेर हामी वडा कार्यालयसम्म बसेर चाहिँ त्यसको निराकरण गरेका छौँ।
कोरोनाको त्रासले मानिसहरू घरमै छन्, निषेधाज्ञाको पालना गर्नै पर्यो, यस अवस्थामा चाहिँ घरेलु हिंसा हुने सम्भावना कतिको देख्नुहुन्छ? कस्ता खालका हिंसा हुन्छन् होला?
अब यसमा हामीले अहिले निषेधाज्ञा जारी गरेको छ नेपाल सरकारले, अब त्यसको पालना गरेर बसिरहला। अब विभिन्न खालका हिंसा त समाजमा हुन्छन् होइन, अब यी हिंसाहरूलाई अब बाहिरी रूपमा प्रष्ट रूपमा आउँदाखेरि त हामीले त्यो कुरालाई निराकरण गर्छौँ, तर कतिपय कुराहरू चाहिँ भित्रै अब झैझगडा हुने, भित्रै लुकाउने र भित्रै चाहिँ ती कुराहरूलाई चाहिँ अब गुम्स्याएर राखेर पछि चाहिँ अलिक ठुलो भयगत अवस्थामा आउने सम्भावना पनि हुँदो रहेछ भन्ने मैले आज बुझेँ कि। आज म एउटा केसमा पनि गइरहेको थिएँ, योभन्दा अगाडि त त्यस्तो मैले बुझेको पनि होइन, तर आज यसो त्यहाँ एउटा केसमा गइरहँदाखेरि चाहिँ वास्तवमा भित्री झगडाहरू चाहिँ घरेलु हिंसाहरू भित्री कुराहरू जो सामाजिक हिंसा पनि हुने रहेछन् र कतिपय मान्छेहरूले भित्री कुरालाई बाहिर ल्याउन नसकेर पनि मान्छेहरूलाई अन्याय परेको भन्ने कुरा आज मैले बुझेँ। अब यस्ता कुराहरूलाई चाहिँ हामीले पनि अलिकति आफ्नो टोल बस्तीमा गएर बुझ्नु पर्ने जरुरी छ। सङ्कट परिस्थितिमा एक त कोभिडको आक्रान्तले मान्छे त्रासपूर्ण वातावरणमा छन्, अब कतिपयलाई अब पारिवारिक रूपमा चाहिँ खाना बस्नलाई अहिले समस्या, अब परिवार एकै ठाउँ जोडियो, काम गरेका धेरैतिर एकै ठाउँ रहने र घरमा अब खाना केही नभएपछि पनि त्यसमा द्वन्द्व हुने, समस्या हुने, श्रीमानले श्रीमतीलाई पेल्ने, अब दुई हजार चार हजार पैसा भएको चाहिँ अब यसो दुवा तास खेलेर पनि सक्दिने, अब मजुराका पनि कुराहरू आउँछन्। अब यस्तो यस्तो कुराले चाहिँ एउटा महिलाहरूमाथि चाहिँ विशेष गरी अब ठुलो रूपको नभए पनि सानातिना घटनाहरू चाहिँ हुने रहेछन्। अब त्यसलाई बाहिर रूपमा उजुरीको रूपमा ल्याउँदा त्यो समाधान गर्न त सकिन्छ, तर कतिपय भित्र पनि सहेर बसेको पनि अब पाइँदो रहेछ हिँड्दाखेरि। तर अहिले यो एक डेढ महिनाको पिरियडमा मलाई लाग्छ त्यस्तो साह्रै उजुरीको रूपमा यस्तो भयो भनेर चाहिँ गम्भीर खालको हिंसाहरू आएको छैन। मलाई लाग्छ जिल्ला प्रहरी कार्यालयमा ओसिएमसीमा त्यहाँ अहिले म तात्काल अपडेट भएको छैन, त्यहाँ केही केसहरू रहेछ भने अब त्यहाँ बुझिन्छ र केही न केही घटनाहरू छिटफुटमा त्यो घट्न सक्छ।
यो कुराकानी सँगसँगै आजको हाम्रो निर्धारित समय सकिने लागेको छ। मानवाधिकार शिक्षा रेडियो कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ।
हामीलाई पत्रचार गर्ने ठेगाना मानवाधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्चेक बागमती प्रदेश कार्यालय हेटौँडा। हामीलाई बागमती@incheck.org.np मा पत्र पठाउन र
facebook.com/insecradio.com कमेन्ट लेख्न पनि सक्नुहुनेछ।
हवस् त, यसका साथसाथै आगामी सातासम्मका लागि कार्यक्रमबाट म ज्योति न्यौपाने
र म सम्झना श्रेष्ठलाई पनि बिदा दिनुहोस्। नमस्कार।